Ara, hami sabanna paila Efesi 4 adhyay ko 17 dekhi 19 pad haru padne cha. Parmeshwar le mukti payeka ra napayeka haruko bichma bhinnata rakhnu bhayeko cha. Ra wahale yo bhinnata jare spashta dekhiyeko spashta sath prakat gariyeko chahanuhuncha. अनि वास्तवमा त्यसले हामीलाई यो संसारमा राख्नु भएको छ, यो भिन्नता देखाउनलाई नै उहाँले अलग गर्नुभएकाहरूलाई यही पापपूर्ण संसारमा छोडिराख्नु भएको छ. एफेसी 4 17 19 पढ्नेछु. यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिन्छु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहेर जो आफ्नो मनको व्यस्ततामा चल्दछन्, किनकि तिनीहरूको समाज अँध्यारो भएको छ. तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि विराम भएको छ. लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा साथ गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्. यो तीनवटा पदहरू जुन हामीले पढ्यौं यसले चाहिँ के तपाईँले मुक्ति पाउनुभन्दा अगाडिको जीवनको बयान गरेको छ त? मुक्ति पाउनु अगाडि हामी मनको व्यस्ततामा चल्दथ्यौं, के हाम्रो समाज अँध्यारो थियो पहिला? के त्यो बेलामा हामी अज्ञानमा थियौं? थाहै थिएन सत्य के हो, झुट के हो, परमेश्वर को हो, शैतान के हो, पाप के हो, धार्मिकता के हो, अज्ञानता. हाम्रो हृदयको हृदय के अन्ध थियो पहिला? आफ्नो कुराहरू, परमेश्वर कुराहरू, स्वर्गीय कुराहरू देख्न नसक्ने, बुझ्न नसक्ने होइन. अनि के हामी परमेश्वरको जीवनदेखि बिराना थियौं, अलग थियौं? अनि के हाम्रो मन लाटिएको थियो? शुद्ध काम, पवित्र काम, परमेश्वर काम बुझ्ने नसक्ने, गर्नै नसक्ने लाटो मन. अनि अशुद्धताको कामहरू के हामी गर्थ्यौं? हाम्रो मन लाटिएको हुनाले आफ्नो इच्छा अनुसार आफ्नो जीवन लाग्यो, त्यही जे हेर्यो हो त्यसकै पछि लाग्ने हामी थियौँ, हो त्यस्तै थियौँ हामी है. यो तिनवटा पदले चाहिँ तपाईँ र मैले पनि मुक्ति पाउन अगाडि कस्तो प्रकारले जिउँथ्यौँ भनेर यहाँ राम्ररी बयान गरेको छ. अब एउटा व्यक्तिले सत्यको ज्ञान पाएपछि उसले मुक्ति पाउनुभन्दा अगाडिको अवस्थामा जसरी उसले जीवन बिताउँथ्यो त्यसरी त ऊ जिउन चाहने छैन. यसैले यहाँ 20-21 पदमा लेखेको छ, तर भनेको पहिला त यस्तो, तर अब तिमीहरूले ख्रिस्टलाई यसरी सिकेका छैनौ. 21 पद, येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्ची नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाएका छौ भने, तर ख्रिस्टमा आएर हामीले ज्ञान पाएका छौँ, प्रभु येशूले हामीलाई सिकाउनु भएको छ उहाँको पवित्र आत्माले, हामीले सत्य जानेका छौँ, त्यसैले पहिलाको जस्तै जीवन बिताउन चाहने छ. नजान्दाखेरि त अब त्यही थाहा थिएन, त्यही गर्थ्यो हामीले, तर ओहो यो त फोहोर कुरा रहेछ, यो त अशुद्ध रहेछ, यो त पाप रहेछ, अधर्म रहेछ, परमेश्वरलाई खुसी पार्दैन रहेछ भनेर सिकेपछि र ख्रिस्टको प्रेमलाई हामीले जानेपछि र उहाँले हामीलाई एउटा अचम्मको छुटकारा र स्वतन्त्रतामा जिउनको लागि हामीलाई चाहिँ एकदम शान्तिको जीवन, पवित्र जीवन जिउने हामीलाई बाटो देखाइदिनु भएपछि त पहिलो जीवन हामी जिउन चाहने छैन. एफेसी 5 6-7 त्यसैले हामीलाई के भनेको छ भने त्यो अज्ञान नमान्ने सन्तानहरू अर्थात् अविश्वासीहरूको देखासिकी गर्नुहुन्छ कि हुँदैन भनेको छ यहाँ हेर्नुहोस्. एफेसी 5:6-7, कुनै मानिसले तिनीहरूलाई खोक्रा कुराहरूले धोका नदोस्, किनकि यी कुराहरूले गर्दा परमेश्वरको क्रोध आज्ञा नमान्ने सन्तानहरूमाथि आइपर्छ, यसकारण तिनीहरूसित सहभागी हो. संसारमा मुक्ति नपाएको मान्छेहरू थुप्रै छन् अनि उनीहरूले चाहिँ आफ्नै कुरा गर्छन् अनि त्यो कुराहरू चाहिँ खोक्रा कुरा भनिन्छ, तर उनीहरूद्वारा हामी धोकामा पर्ने सम्भावना एकदमै छ. उनीहरूको कुरा सुन्यो भने हो जस्तो लाग्छ, ए हो के अरे हो ठिकै छ भन्छ है. उनीहरूले भनेको पनि त्यति नराम्रो होइन है, किनभने उनीहरूले भन्दाखेरि चाहिँ उनीहरूले जसरी शैतानले पनि हावालाई धोका दियो हामीलाई पनि धोका दिन सक्छ. उनीहरू आज्ञा नमान्ने सन्तानहरू हुन्, शैतानको सन्तानहरू. अनि त्यसैले भनेको छ 7 पदमा उनीहरूसँग एकै नाश चाहिँ नहो, त्यो सहभागी भन्ने शब्द चाहिँ उनीहरूसँग त्यस्तो घनिष्ठ सम्बन्ध एक नासेपन, उनीहरू जस्तै हिँड्ने, उनीहरू जस्तै बोल्ने, उनीहरू जस्तै गर्ने चाहिँ नगर भन्नुभएको छ. जसरी इजरायलीहरूलाई भन्नुभएको थियो नि प्रतिज्ञाको देशमा पुगेपछि चाहिँ तिमीहरूले चाहिँ वरिपरिको जातिहरूले जस्तो छ तिमीहरूले गर्नु हुँदैन भनेको, जस्तै हामीलाई नयाँ नियमको क्रिस्चियनहरूलाई पनि त्यही भनेको छ, अविश्वासीहरूसँग सहभागी नहो. त्यसैले उनीहरूसँग साझेदार हुन सक्दैनौ, एउटै व्यापारमा हामी चाहिँ पार्टनरसिप गर्न सक्दैनौ, उनीहरूसँग व्यवहारी गर्न सक्दैनौ. उनीहरू जस्तै हामी हिँड्न र उनीहरू जस्तै उनीहरूको रीतिहरूमा, रिवाजहरूमा, उनीहरूको व्यर्थको जुन उहिलेदेखि पिता पुर्खादेखि गर्दै आएको छ नि, तिनीहरूबाट हामी अलग हुनुपर्छ.
नत्र भने कसरी थाहा पाउने त हामी परमेश्वर सन्तान हौ भनेर उनीहरू जस्तै गर्न थाल्यो भने त्यसैले हामीलाई एफसी पाँचको आठमा पनि अब पढ्नेछौँ यहाँ लेखेको छ किनकि हितेको समयमा तिमीहरू अन्धकार थियौ तर अब प्रभुमा तिमीहरू ज्योति हौ ज्योतिका सन्तानहरू चाहिँ हिँड पहिला त हामी अन्धकारमा थियौँ तर हामीले संसारको ज्योति यीशु ख्रीष्टलाई चिन्यौं जसले भन्नुभएको छ म संसारको ज्योति हो जसले मलाई पछ्याउँछ ऊ केमा हिँड्ने छैन अन्धकारमा हिँड्ने छैन तर उसले के पाउँछ जीवनको ज्योति पाउनेछ भन्नुभएको छ अनि हामीले त्यो पाएपछि हामी चाहिँ अब ज्योतिका सन्तानहरू चाहिँ हिँड्नुपर्छ फरक हो अन्धकार र ज्योति भनेको त एकदमै मिल्दै नमिल्ने मिसिनै नसक्ने सहभागी हुनै नसक्ने कुराहरू त्यसले एफसी मैको पुस्तकमा छौँ चारको बाइसमा हामीलाई चाहिँ कति कुराहरू फ्याँक भनेछ अनि कति कुराहरू चाहिँ बाहिर अथवा अपनाऊ भनेछ एफसी चारको बाइसमा पहिले के फाल्नुपर्छ तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ भनेको छ हामीले पुरानो मानिसलाई फाल्नुपर्छ अरे के भनेको हाम्रो चाहिँ ख्रिस्टमा आउनुभन्दा अगाडि जुन हामी जन्मैदेखि पाएको एउटा स्वभाव छ जसलाई पापी स्वभाव भन्छ अनि त्यो चाहिँ भ्रष्ट छ निको नहुने रोग लागेको छ पनि भनेको छ यर्मिया सत्रको नौमा त्यसलाई पुरानो मान्छे पनि भनेको छ है ख्रिस्टमा आएपछि नयाँ मान्छे हो नि त हामी नयाँ सृष्टि यदि कोही मानिस ख्रिस्टमा छ भने तर ख्रिस्टमा नहुँदा त हामी पुरानो अनि त्यसको सोचाइ त्यसको गराई त्यसको बोली त्यसको सबै बानी बेहोरा त्यसलाई फालिदियो भने त्यो चाहिँ एकदमै थोत्रो लुगा जस्तै कि किन थोत्रो लुगा लगाएर नयाँ लुगा पाइसकेको छ होइन नयाँ लुगालाई चाहिँ दराजमा आएर थोत्रो लुगा लगाएर हिँड्यो भने त के भइसक्यो यसलाई भन्छ यसको त थुप्रै नयाँ नयाँ लुगा छ नि त किन लाएन होला भन्छ नि त होइन त्यस्तै गरी हामीलाई पनि पवित्र आत्माले भन्नुहुन्छ त्यो पुरानो मान्छेलाई चाहिँ फालिदियो त्यो भ्रष्ट छ र 24 पद भनेछ अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ फालेर मात्र पुग्दैन है हामीले त नयाँलाई पनि पहिरनु पर्छ यो दुईटै पक्ष छ पुरानोलाई फाल्ने नयाँलाई पहिरने बाटो अलग तर्फ अलग त्यो पनि हेर्दै थियौँ होइन हामीले अनि यो नयाँ मान्छे चाहिँ ख्रिस्ट येशूमा हामी नयाँ गरी जन्मेपछि पाएको स्वभाव पवित्र आत्मा यसभित्र बास गर्नुहुन्छ यो नयाँ आत्मा नयाँ हृदय अनि यसलाई नै यो परमेश्वरको वचन खुवाउँदाखेरि त्यो बढ्दै विकास हुँदै जान्छ तर यदि हामी चाहिँ त्यसलाई खुवाएन भने बाइबल पढेन प्रार्थना गरेन भने त्यो चाहिँ एउटा बालक एउटा शारीरिक मात्र भएर जान्छ त्यो बढ्न सक्दैन त्यसैले यो नयाँ मान्छेलाई चाहिँ पहिला यसमा हिँड यसमा जियो हेर्दाखेरि पहिरिँदाखेरि लुगा देखिन्छ नि त्यस्तै बाहिरबाट नै उसको गराई हेराई सबमा परिवर्तन हुनुपर्छ भन्नुभएको छ परमेश्वर त्यसैले हामी ख्रिस्ट येशूमा भएकोले हामी नयाँ सृष्टि हौ जसरी यही एफिसी 4 को 24 मा भनेछ लास्टमा के भनेछ यो नयाँ मानिस चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा के छ सृजिएको छ यो नयाँ कुरा हो अनि यो नयाँ सृष्टि भएकोले हाम्रो जीवन पनि नयाँ हुनुपर्छ पुरानै पापमा हुनु हुँदैन भनेछ अब पहिलो थेसलोनिकी 4 मा एकचोटि पल्टाउँ पहिलो थेसलोनिकी 4 अध्यायमा परमेश्वरलाई नचिन्ने मान्छेहरू त्यहाँ छन् थुप्रै मुक्ति नपाएकाहरू एफसी के अरे पहिलो थेसलोनिकी 4 5 लिएछ परमेश्वरलाई नचिन्ने ती अन्य जातिहरूले जस्तै कु इच्छाको प्रबल वासनाले होइन त्यसैले यहाँ परमेश्वरलाई नचिन्ने ती अन्य जातिहरू भनेको छ अब तर विश्वासीले त परमेश्वरलाई चिन्छ परमेश्वरलाई चिन्न नै अनन्त जीवन हो भनेको छ पहिला हामी चिन्दैन थियौँ प्रभु येशु ख्रीष्टलाई अनि उहाँलाई नचिनेपछि त परमेश्वरलाई नचिन्ने भयो तर प्रभु येशु ख्रीष्टलाई चिनेपछि हामीले परमेश्वरलाई चिन्यौँ अब त्यसो भए परमेश्वरलाई चिन्ने र नचिन्नेहरूको बिचमा चाहिँ भिन्नता हुनुपर्छ भन्दैछ नचिन्नेहरू ले जस्तै चाहिँ तिमीले हिँड्नु हुँदैन यहाँ पनि भनेको छ त्यसैले हामीले के हेर्दैछौँ भने विश्वासी र अविश्वासी मुक्ति पाएका र नपाएकाहरू बिचमा ठुलो भिन्नता परमेश्वरले भएको चाहनुहुन्छ त्यसै गरी तितस 3 पनि पल्टाउँ तितस 3 को 3 पदमा अब यो पदमा पनि हामी पढ्दाखेरि हाम्रो पुरानो जीवनको बया नयाँ गरेको हामी पाउँछौँ तितस 3 को 3 किनकि हामी आफै पनि एक समय मूर्ख अनाज्ञाकारी भ्रम परेकाहरू तरह तरह का अभिलाष र सुख विलासहरू का कुमारहरू थियौ। द्वेष डाहामा जीवन बिताउँदथ्यौ, घृणित थियौ, एक अर्कालाई घृणा गर्दथ्यौ। तर प्रभु येशु ख्रीष्टले एउटा विश्वास गर्नेको जीवनमा चाहिँ भिन्नता ल्याउनु भएको छ। पहिला त यस्तो थियो भनेर छ, याद गर्नुभयो, यस्तो गर्दथ्यो भनेर छ, अहिले पनि गरिरहेको छौँ त भनेर छैन, गर्दथ्यौ, यो विगतको कुरा हो, सिद्धि हो भनेर छ। तर अब भन्छ चार पदमा हेर्नुहोस् त, तर अब के अरे, तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिस प्रतिको प्रेम प्रकट भयो, तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो। नयाँ जन्मको स्नान र पवित्र आत्मा बाटोको नवीकरणद्वारा छ पद, जसलाई उहाँले येशू ख्रीष्ट हाम्रा मुक्तिदाताद्वारा हामी माथि प्रशस्त गरी खन्याउनु भयो। उहाँको अनुग्रहद्वारा धर्मी ठरिएर अनन्त जीवनको आशा अनुसार हामी हकवालाहरू बन्न सकौ भनेर ठुलो भिन्नता आएको छ। यहाँ हामी नुहाइएका छौँ भनेको छ, आत्मिक स्नान पाएको छ, पवित्र आत्माबाट नवीकरण भएको छ, नवीकरण होइन, म्याद सकिएपछि हामी नवीकरण गर्न जान्छौँ नि, हाम्रो लाइसेन्सहरू अनि के कागजहरू होइन, हामीलाई झन् नयाँ बनाउनु भएको छ अरे, हामीलाई छुटकारा दिनुभएको छ अरे, उद्धार भनेको छ, अनि हामी माथि पवित्र आत्मा खनाइदिनु भएको छ अरे परमेश्वरले, प्रशस्त गरिदियो पनि परमेश्वर नै पास गर्न आउनु भएको छ। यो त ठुलो भिन्नता हो। अब ठुलो भिन्नता उहाँले ल्याउनु भएको छ भने हामीले के कुरामा ध्यान दिनुपर्छ त, आठ पदमा भनेको छ, तितस दिनको आठ, यो विश्वास योग्य वचन हो र म चाहन्छु तिमीले निरन्तर यी कुराहरूमा जोड दियो। तितस भन्ने अगुवालाई चाहिँ भन्दैछ, ल मण्डलीमा यो कुरा चाहिँ जोड दिएर सिकाइराख अरे, निरन्तर यी कुराहरूमा जोड दियो। के कुरामा? कि जसले परमेश्वरमा विश्वास गरेका छन् भनेको जस जसले मुक्ति पाएका छन् उनीहरूले असल असल कामहरूमा लागिरहनमा ध्यान दिउन्। यी कुराहरू मानिसहरूको निम्ति असल र लाभदायक हुन्छ भनेको असल कुराहरूमा अब लागिरहेको हुनुपर्छ। पहिला चाहिँ खराब कुराहरूमा लागिरहन्थ्यौँ, अब चाहिँ असल कुराहरूमा एकदम जोसा फलदायी हुने लागिरहेको। अनि तितस तिनकै चौधमा यसरी पनि भनेको छ, अनि हाम्रा मानिसहरूले मण्डलीका विश्वासीहरूले पनि नभई नहुने खाँचोहरू पुरा गर्न लाए, आवश्यकताहरू पुरा गर्नलाई, खाना लाउन आफ्नो परिवारलाई हेर्नलाई होइन, खाँचो पर्ने कुराहरू पुरा गर्नलाई असल कामहरूमा लागिरहन सिकुन् र तिनीहरू निष्फल नहुन्। एकअर्कालाई सहायता गर्नमा मण्डलीको खाँचोहरू पुरा गर्नको लागि लागिरहनलाई असल कामहरू भनेछ। अनि ती असल कामहरू छ भने हामी चाहिँ निष्फल हुँदैन, हामी चाहिँ फल फलेको एउटा रुख जस्तो, फलै नफल्ने सुन्तलाको रुख पनि देख्नु भयो होला, रुख त छ तर फल फल्दैन, तर यहाँ भनेको छ उनीहरू चाहिँ फल फलाउने होस्, निष्फल नहोस्, अनि फल चाहिँ के भने असल कामहरू भनेछ। त्यसैले यहाँ पनि भिन्नता छ, नचिन्नेहरू चिन्नेहरू, खराब काममा लाग्नेहरू असल काममा लाग्नेहरू भनेको चाहिँ एकदम फरक देखिनुपर्छ। अनि पहिलो पत्रुस एकमा हामी पल्टाउँछौँ, आज पनि यो भिन्नताहरू हेर्दछौँ। पहिलो पत्रुस एक अध्यायको चौथो पदमा मुक्ति पाउन अगाडि हामी चाहिँ खराब इच्छाहरूमा र अभिलाषाहरूमा हामी हिँड्थ्यौँ, भनेको मतलब हामी एकदम खुरन्दा त्यसको पछि लाग्थ्यौँ है, त्यो गर्न पाइन्थ्यो, त्यो खान पाइन्थ्यो, त्यो हेर्न पाइन्थ्यो, त्यो आफ्नो हातमा पार्न पाइन्थ्यो होइन। अनि पहिलो पत्रुस एकको चौध भनेको छ, आज्ञाकारी नानीहरूले चाहिँ आफूले के अरे आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाओ, त्यो पहिलाको कु इच्छा नराम्रो अभिलाषा नराम्रो इच्छाहरू अनुसार नहिँड उड्नु हुँदैन भनेछ। त्यसैले पहिला र अहिलेकोमा भिन्नता राख्नु भएको छ। अनि प्रभु येशूलाई खुसी पार्न बरु होइन, अभिलाषा भनेको चाहिँ आफूलाई खुसी पार्न, तर परमेश्वरले चाहिँ के भन्नु छ भने उहाँलाई खुसी पार्नलाई चाहिँ हामीले काम गर्नुपर्छ, अनि उहाँलाई खुसी पार्न सक्नको लागि परमेश्वरले नै हामीलाई सहायता गर्नुहुन्छ भनेछ। फिलिपी दुईको तेह्रमा एकचोटि पल्टाउनुहोस्, धेरै सुन्दर पद छ फिलिपी दुईको तेह्रमा, परमेश्वरलाई कसरी खुसी पार्ने मैले, परमेश्वर आफैले सहायता गर्छु भन्नुभएको छ तपाईँलाई, तपाईँ भित्र बसेर फिलिपी दुईको तेह्र, किनकि तिमीहरू भित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ। एउटा विश्वासी भित्र परमेश्वर हुनुहुन्छ अनि उहाँले त्यो विश्वासी भित्र काम गर्नुहुन्छ। त्यसैले जहिले पनि छन् एउटा विश्वासी अघि बढ्ने हो भने आफ्नै कुराहरूमा आफ्नै हुँदै जाने हो भने कहाँबाट सुरु हुनुपर्छ नि, भित्रबाट सुरु हुन्छ, किनभने परमेश्वरले काम गर्ने यहाँ भित्र हुँदै हो, मान्छेको केन्द्र सबभन्दा महत्त्वपूर्ण भाग सबैभन्दा मान्छेको शक्तिशाली भाग हो। अनि त्यो हृदयलाई उहाँले पाएपछि उहाँले इन्जिनलाई भेट्यो, इन्जिनलाई कन्ट्रोल गरेपछि उहाँले तपाईँलाई चलाउन सक्नुहुन्छ हाम्रो हृदय। अनि हामी भित्र उहाँको राम्रो राम्रो इच्छाको इच्छा हामी भित्र पनि राखिदिन चाहन्छ, अनि त्यो इच्छा अनुसार गर्ने हामीलाई मन र बल र सामर्थ्य उहाँले दिनुहुन्छ भने भनेपछि हाम्रो हृदय चाहनुहुन्छ। हाम्रो होस् र बाहिरी कुराले मात्र दियो भने कहिले पनि त्यो दिगो हुँदैन है। त्यसैले परमेश्वरले चाहिँ त्यो गर्न चाहन्छ। तर अर्कोतिर महत्वपूर्ण कुरा के छ भने एउटा विश्वासी भित्र पनि उसको पुरानो कुइच्छाहरू, उसको पुरानो पापहरू पूर्ण रूपमा हटाइसक्नु भएको छ कि छैन होला, यो पनि महत्वपूर्ण छ। एकचोटि रोमी सात अध्यायमा जान्छ, यो सत्य त नबुझ्दाखेरि अलमल हुन्छ, किनभने एउटा विश्वासी भित्र परमेश्वर हुनुहुन्छ एकातिर, र अर्कोतिर चाहिँ के भने एउटा साँचो विश्वासी भित्र पनि उसको पुरानो स्वभाव पनि छँदैछ, त्यो पुरानो स्वभावलाई जरैसित उखेलेर उहाँले चन्द्रमामा हुर्याएर फाल्नु भएको छ है, यही भित्र छ। यो दुईटै छ, अब के गर्ने त, पहिला चाहिँ छ भन्ने कुरा चाहिँ हेरौँ। रोमी सातको पन्ध्रदेखि पच्चिसमा पढ्यो भने यो दुईटा भएकोले नै भित्र चाहिँ एउटा द्वन्द लडाईँ चलिरहेछ। रोमी सातको पन्ध्रमा पढ्नेछु, पाल भन्छ किनभने म जे गर्दछु सो म बुझ्दिनँ, किनकि जे म चाहन्छु त्यो म गर्दिनँ, तर जे म घृणा गर्दछु त्यही म गर्छु। उसले भन्दैछ म यो गर्नुहुन्न भनेर थाहा छ तर यो गरिरहेछु, म के भयो मलाई यो म घृणा गर्छु, पहिला त मन पराउँदै तर यो अब म घृणा गर्छु, त्यही पनि एउटा एकातिर मेरो मनले चाहिँ खाउ खाउँ त्यही लागौ त्यही हेरौँ त्यही जाउँ त्यहीसँग भेटौँ भन्ने मात्र मन कहाँबाट हुन्छ भन्दैछ स्वरूप। तर जे म चाहदिन त्यही गर्दछु भने व्यवस्था असल रहेछ भने म त्यससँग सहमत छु, तब त्यो गर्ने चाहिँ म होइन रहेछु तर पाप पो रहेछ जो म भित्र बास गर्दछ। हेर्नुहोस् न, पाप स्वभाव यहाँभित्र रहेछ, त्यो पाप भनेको पाप स्वभाव, पाप गर्ने एउटा जरो यहाँभित्र रहेछ जो म भित्र बास गर्दछ। अठार पद, किनकि म जान्दछु म भित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, किनकि इच्छा गर्ने चाहिँ मसित हाजिर छ तर जे असल छ त्यसलाई पूरा गर्ने चाहिँ म पाउँदिन। त्यसैले उसले एकातिर नयाँ जन्म पाएकोले उसलाई असल कुराहरूप्रति इच्छा छ, तर अर्को एउटा मन छ जसले चाहिँ त्यो पूरा गर्न नै सक्दैन, त्यो पुरानो स्वभावले परमेश्वर इच्छा पूरा गर्नै गर्दैन। अनि त्यसैले गर्दाखेरि चाहिँ यहाँ मभित्र चाहिँ खास असल कुरा रहेन छ, म आफैभित्र खालि त्यो जुन इच्छा भएको छ यो त प्रभु यीशुलाई पाएर परमेश्वरको वचन असल छ, उहाँको व्यवस्था पवित्र छ, उहाँको आज्ञा राम्रो हो भनेर भन्न त सक्छौ, मुक्ति पाएको व्यक्तिले त भन्छ, तर ऊ आफैभित्र चाहिँ असल गर्ने क्षमता र शक्ति छैन है। उन्नाइस पद अझ यहाँ बयान गरेछ, किनकि जुन असल कुरा म चाहन्छु त्यो म गर्दिन तर जुन खराब कुरा म चाहदिन त्यही म गर्दछु। देख्नु भएको छ यहाँ दुईटा म छ क्या, एउटा मले चाहिँ असल चाहन्छ अर्को मले चाहिँ गर्दिन भन्छ, एउटा मले चाहिँ खराब कुरा चाहन्न भन्छ तर त्यो पुरानो मले चाहिँ त्यही गर्दछ। त्यसैले यहाँ नयाँ र पुरानो दुईटा छन्, नयाँ स्वभाव पुरानो स्वभाव। नयाँ स्वभाव चाहिँ परमेश्वरले हामीभित्र बास गर्न आएकोले नयाँ भएको छ हाम्रो हृदय, तर पुरानो स्वभाव पनि छ। विस्पद, अब जुन कुरा म चाहदिन त्यही गर्दछु भने त्यो गर्दा चाहिँ म अथवा यो नयाँ म होइन रहेछु तर पाप पो रहेछ, पाप स्वभाव रहेछ जो म भित्र बास गर्दछ। यसकारण जब म असल गर्ने इच्छा गर्दछु तब खराब मसित हाजिर हुन्छ, त यहाँ एउटा व्यवस्था म पाउँछु। बाइस पद, किनकि भित्रको मानिस अनुसार परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु तर मेरा अङ्गहरूमा म अर्कै व्यवस्था देख्दछु जसले मेरो मनको व्यवस्थाको विरोधमा लडाई गर्छ र मलाई मेरो अङ्गहरूमा भने पापको व्यवस्थाको वशमा ल्याउँछ। यहाँ एउटा लडाई चलिरहेछ भने एउटा व्यक्तिले मुक्ति पाएपछि त्यो लडाईँ सुरु हुन्छ। अब मुक्तिको पाएछ भने त लडाइँ नै हुँदैन, मुक्ति पाएको छैन भने होइन उसलाई फेलिको गरिरहँदाखेरि केही समस्या आउँदैन होइन। अरूले भन्छ के हो तिमी विश्वास गर्छ किन त्यसो गर्यो भन्दाखेरि उसले भनेर टाढिन्छ अनि यता त्यही गरेर नै केही फरक छ, तर एउटा विश्वासीलाई बरु कसैले नभन्ने जाने भने उसलाई थाहा छ ओहो मैले यस्तो गरेँ त्यो गर्नु भने किन मैले गर्न बोलेछु ओ हो भनेर चाहिँ त्यहाँभित्र उसलाई चाहिँ यदि यो सत्यता बुझेन भने उसलाई बुझ्न पनि गाह्रो छ। त्यसैले हामीलाई के बताएको छ भने यो दुवै नै छ, एकातिर हाम्रो नयाँ स्वभाव पनि छ हाम्रो पुरानो स्वभाव पनि छ, हामी जित ख्रिस्ट हुनुहुन्छ तर हामीसँग आदमदेखि आएको पापी स्वभाव पनि छ। त्यसैले गर्दा एउटा व्यक्तिले आफ्नै आफ्नै शक्तिले केही ख्रिस्टलाई खुसी पार्छु परमेश्वर इच्छा पालन गर्छु भन्न खोज्दाखेरि चाहिँ ऊ नसकिरहेको उसलाई अनुभव हुन्छ भनेपछि उसलाई एउटा अर्कै सामर्थ्य चाहिन्छ। त्यो के भने खालि हामीले इच्छा गरेर मात्र होइन हामीलाई चाहिँ परमेश्वर नै चाहिन्छ हामीलाई यो जीवन जीवन अर्थात् पवित्र आत्माले भरिनुपर्छ। त्यो त खालि एउटा शब्द मात्र होइन यो त वास्तविक हो, पवित्र आत्माले हाम्रो जीवनलाई सम्पूर्ण भरेर उहाँले नियन्त्रण गर्न नपाएसम्म हामी खालि फेल खाइरहन्छौँ। केही दिन राम्रै गर्छौ फेरि हामी चाहिँ पर्छौ। त्यसैले पावलले पनि भन्छ, आए म कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा दिएला। उसले अब ठिक प्रश्न सोधेछ, अब म के गरेर चाहिँ म चाहिँ छुटकारा पाउँछु भनेर आफैमा उसले आशा देख्दैन। ऊ आफैमा म सक्छु भनेर पनि भनेको छैन। अब मलाई कसैले, अरू कसैले मलाई छुटकारा दिनुपर्छ, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा दिएला। अनि जवाफ ऊ आफैले दिन्छ 25 पदमा, हाम्रा प्रभु येशु ख्रिस्टद्वारा भन्न सक्छ। येशु ख्रिस्टद्वारा मात्र म चाहिँ साँच्चै नै परमेश्वरलाई खुसी पार्न सक्छु, साँच्चै नै पापबाट अलग हुन सक्छु, म परमेश्वरलाई धन्यवाद चढाउँछु भन्छु। त्यसैले एउटा क्रिस्चियनले चाहिँ केही नियमहरू पालन गरेर, केही रीति गरेर, केही तँलाई यो गरे भने ठिक हुन्छ भनेर चाहिँ उसले विजय जीवन पाउँछ है। उहाँहरू खाइरहेको हुन्छ, निराश पनि हुन्छ, केही दिन राम्रो हुन्छ, केही दिन राम्रो, तर येशु ख्रिस्टद्वारा मात्र म सक्छु भनेर उसले बुझेपछि उसले त आफैमा भर पर्दैन। ममा केही असल कुरा छैन, प्रभु तपाईँ नै ममा जिनुहोस् भनेर पुरा इन्जिन चलाउन उहाँलाई दिन्छ है, गाडीको चाबी उहाँलाई दिन्छ होला, नत्र आफै त चलाउनु खोज्छ, ल तपाईँको पछाडि बस्नुहोस् है, म त तपाईँलाई डुलाउला भने जस्तो भयो, त्यो त भएन, त्यो त उल्टो भयो है, उहाँलाई चलाउनु दिनुपर्छ हाम्रो जीवन। अनि भनेको मतलब प्रभु तपाईँले जे भन्नुभएको छ त्यही अनुसार, तपाईँको जे इच्छा अनुसार त्यही अनुसार चाहिँ, अनि तपाईँकै सामर्थ्य अनुसार उहाँमा भर पर्दै आफ्नो दुर्बलता जान्ने। अनि यो कुरा सिक्न चाहिँ हामीलाई समय लाग्छ, यो कुरा सुन्यौँ आज, तर हाम्रो जीवनको आज अनि भोलि अनि महिनौ वर्षौँ लाग्न सक्छ कि प्रभुबाट अलग भएर मैले के पनि गर्न सकेँ। नत्र हामी धेरै जसले सोचिरहन्छ अलिअलि गाह्रो गाह्रो कुराको लाग्छ प्रभु चाहिन्छ होइन, बिरामी हुँदा यस्तै हुँदा सजिलो कुरा त आफै सकिहाल्छ नि, त्यही कस्तो चाहिँ त्यही छ। त्यसैले बिरामी हुँदा मेरो पनि प्रार्थना गरिदिनुहोस् भनिरहन्छ, अरू बेलामा पनि प्रार्थना पनि चाहिँदैन है, तर वास्तवमा हामी हरेक दिन ख्रिस्ट बिना उहाँलाई खुसी पार्न सक्दैन। अनि धेरै राम्रो सोच्छ आफ्नै निम्ति मात्र होस्, मलाई राम्रो होस्, मेरो फलिफाप होस् होइन, उहाँको निम्ति भनेर त हाम्रो सोच सिक्नलाई त हामीलाई समय लाग्छ। अनि परमेश्वरले वास्तवमा त्यो चाहनु छ, अनि कति कुराहरूमा हामीलाई असफल हुन दिनुहुन्छ ताकि को हो किन असल होइन, अब हाम्रो ध्यान आकर्षण गरेर हामीलाई चाहिँ उहाँमा भरोसा गरोस् भनेर। त्यसैले यहाँ दुईवटा कुरा मैले देखाउनु खोजेँ, एकातिर हाम्रो पुरानो स्वभाव पनि छ, परमेश्वर हुनुहुन्छ तर पुरानो स्वभाव पनि छ, के गर्ने त, अब मुक्ति पाएको हुनाले चाहिँ परमेश्वरको इच्छा अनुसार जिउने मन हामीसँग पनि छ। अनि हामीले चाहिँ के भन्नुपर्छ भने मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस्, निरन्तर दिनौ है, अनेक कुराहरू आउँछ हाम्रो जीवनमा, रोज्नुपर्ने छ, यो गर्ने कि यो गर्ने, त्यहाँ जाने कि नजाने, अनि त्यो खर्च गर्ने कि नगर्ने, हरेक कुरामा चाहिँ अब हामीले चाहिँ मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस् भन्दै। अनि परमेश्वरको इच्छा यस्तो प्रकारको छ, पहिलो फेसिलिटीमा पठाउनुहोस्, हामी प्रभुका नपुगुन्जेलसम्म हामी भित्र एउटा पापी स्वभाव हुन्छ, तर त्यो पापी स्वभाव अनुसार त्यसमा सुम्पिएर हामी हिँड्नु हुँदैन, तर हामी भित्र हुनुभएको नयाँ प्रभुलाई हामीले सुम्पिनु पर्छ। अनि पहिलो फेसिलिटी 5 3 छोटो छोटो आज्ञाहरू हामीलाई दिएको छ, 16 पदमा सधैँ आनन्दित रहो, जुन बेला हामी आनन्दित छैनौ, हामी प्रभुले दिनुभएको मुक्तिमा खुसी छैनौ, उहाँले प्रबन्ध गर्नुभएको हरेक कुरामा चाहिँ हामी सन्तुष्ट छैनौ, हामी असन्तुष्ट भइरहेछौँ, यो पाप पाए हुन्थ्यो होइन, त्यो नभएकोले मलाई यस्तो भयो, तब चाहिँ हामी पाप गरिरहेछौँ, हेर्नुहोस् हृदयबाट सुरु हुन्छ यो, सधैँ आनन्दित रहो। 17 पद, निरन्तर प्रार्थना गरिरहो, भनेको परमेश्वरसँग सधैँ कुरा गर्न सक्ने परिस्थितिमा छ, हे परमेश्वर पिता भनेर उहाँलाई हामी पुकार गर्न, प्रार्थना गर्न, अरूहरूको निम्ति अन्तर्विन्ति गर्न, आफ्नो धेरै उहाँलाई पोखाउनको लागि चाहिँ हामी त्यो गरिरहेका हुनुपर्छ। जब चाहिँ हामीलाई प्रार्थना गर्ने गाह्रो हुन्छ, उहाँसँग कुरा गर्ने हामीलाई चाहिँ तब चाहिँ समस्या छ हाम्रो जीवनमा। त्यसैले यो पदले पनि हामीलाई ठिक परमेश्वर इच्छामा छ कि छैन भनेर जाँच्न हामीलाई आफूलाई सक्छौँ। 18 पद, हरेक कुरामा धन्यवाद चढाओ, किनकि प्रभु येशूमा तिमीहरूका निम्ति परमेश्वरको यही इच्छा छ, धन्यवादी भएर। अब यस्तो प्रकारले हामी जिइरहेका छौँ भने सधैँ आनन्द, निरन्तर प्रार्थना, सधैँ धन्यवाद, तपाईँको छरछिमेकहरूले होइन, तपाईँको मुक्ति नपाएका आफन्तहरूले, अनि तपाईँको काममा आउने सहकर्मीहरूले, मान्छेहरूले चाल पाउँछ होला, यो मान्छे त फरक छ है, यो मान्छेको जीवनमा मसँग लडाइएको कुरा छ, यसको जीवनै बेग्लै छ भनेर चाल पाउँछ, चाल पाइहाल्छ। अनि परमेश्वरले यो भिन्नता राखेको चाहन्छ। हामीलाई देखेर मुक्ति नपाएका मानिसहरूले पनि यो भिन्नता देख्छ अनि उनीहरूलाई धनहरू पनि लाग्छ। यहाँ पहिलो पत्र तीन अध्यायमा हामी खोल्छौँ, हाम्रो अलग जीवन, हाम्रो पहिलाको जीवनभन्दा फरक जीवन जब जिउन थाल्छौँ तब उनीहरूलाई चाहिँ उकुस लाग्न थाल्छ, तब उनीहरूलाई अनौठो लाग्छ तिमीहरूले चाहिँ, अनि हामीलाई निन्दा पनि गर्न के भयो तिमीलाई भनेर, अनि हामी फरक भएको त चाहँदैन, फेरि हामी जस्तै हो न, अनि उनीहरू जस्तै भइदियो भने उनीहरूलाई पनि दुःख लाग्छ अनि आनन्द हुन्छ उनीहरूलाई, तर परमेश्वर होइन फरक हुनुपर्छ भने ताकि उनीहरूलाई चाहिँ अप्ठ्यारो लागोस्। साँच्चै नै संसारको मान्छेलाई हाम्रो जीवन देखेर उनीहरूलाई चाहिँ ओहो म गलत छु, म अन्धकारमा छु, म बेठिक बाटोमा छु भन्ने लाग्नुपर्छ उनीहरूलाई। त्यसैले पहिलो पत्र चारको तिन चारमा ल्याउँछ, किनकि हामीले हाम्रो जीवनको बितेको समय बितेको जो समय अन्य जातिहरूको इच्छा अनुसार गर्नमा कामुकता, अभिलाष, मतवालापन, मोज मजा, रक्सी धोकाई र घिनलाग्दा मूर्ति पूजाहरूमा बितायो त्यही हाम्रो लागि काफी भयो, काफी भयो हामीले जे जे गर्यो पहिलाको उपद्रव पापहरू पुग्यो भन्नुहुन्छ परमेश्वर, अब अरू गर्नु पर्दैन। चार पद, यस्तो भारी उपद्रवमा तिनीहरूसँग अविश्वासीहरूसँग लागि नहिरेकोमा तिनीहरूलाई अनौठो लाग्छ। तपाईँ चाहिँ रक्सी खान छोड्नु भयो, पहिलाको आफ्नो इच्छा गर्न छोड्नु भयो, मोज मजाको पछि लाग्न छोड्नु भयो, होइन त्यो हिँड्दा मूर्ति पूजाहरूबाट अलग हुँदाखेरि चाहिँ तिनीहरूले अनौठो मानिरहेको छ, के भयो यो मान्छेलाई भन्छ, किनभने हामीसँग यस्तो गर्थ्यो पहिला, अनि पहिला अनौठो मात्र लाग्ला अनि तपाईँलाई चाहिँ फगा पहिला गर्न खोज्ला भइहाल्छ नि अलिअलि भन्दा, तर तपाईँले त्यसमा नलाग्दाखेरि चाहिँ उल्टो तपाईँलाई अब के गर्न थाल्छ यहाँ भनेर छिमेकीहरूको निन्दा गर्छन् रे सदा भनी यहाँबाट आउने लाग्छ। जब हामी चाहिँ संसारबाट डल्लो तरिकाले हिँड्न थाल्छौँ, भक्ति शुरूआत ख्रिस्टमा जिउन चाहनेहरूलाई सतावट आउँछ भनेको छ दोस्रो तिमी तिनको तेह्र। अनि त्यसैले किन कति विश्वासीहरू संसार जस्तै हुन पुग्छन् भने उनीहरू सतावट आउन नपरोस् भनेर नि संसारले हामीलाई बरु माया गरोस्, तर परमेश्वर त्यसको लागि हामी यहाँ राख्न भएको छ। हाम्रो प्रभुलाई चाहिँ घृणा गर्यो, हाम्रो प्रभुलाई क्रुसमा टाँग्यो भने के हामीलाई माया गरोस्, होइन त्यो त गलत हो, त्यो त उल्टो हो, है त्यो हुनु हुँदैन। सतावट ख्रिस्टको कारण आउँछ भने हामी धर्मी जीवन बिताएकोले आउँछ भने त्यो सतावट भोग्नु त हाम्रो लागि एकदम ठुलो आदरको कुरा, प्रभुले एक दिन यसको साटोमा उहाँले आदर र महिमाको मुकुट दिनुहुनेछ। के गुमाउने त संसारको होइन माया पाउनलाई त्यो हुँदैन है। त्यसैले हामीले हेर्यौँ ठुलो भिन्नता परमेश्वरले राख्नु भएको छ अनि अरू मानिसहरूले देखेको यो चाहनुहुन्छ। अब हामी चाहिँ यमुना पन्ध्र अध्यायमा पढौँ अनि यहाँ अलग पन्थाको छेउठौ तथ्य हेर्न लागेका छौँ। अहिलेसम्म पाँचवटा कुरा हेर्यो, परमेश्वर आफै पवित्र हुनुहुन्छ नम्बर एकमा हेर्यो, नम्बर दुईमा चाहिँ हरेक विश्वासीलाई परमेश्वरले पवित्र पार्नु भएको छ हेर्यो, नम्बर तीनमा परमेश्वरले पवित्र पार्नु भएकोले पवित्र जीवन जिउनुपर्छ भनेर हेर्यो, र नम्बर चारमा चाहिँ पवित्र अथवा अलग हुनु भनेको चाहिँ बाटो अलग र तर्फ अलग हेर्यो, हामी केही बाटो अलग गरिएका छौँ केही तर्फ अलग गरिएका छौँ होइन। अनि पाँचोमा अहिले हेर्दै थियौँ कि परमेश्वरले यो ठुलो भिन्नता राख्नु भएको छ यो अलग गर्नुभएकोले मुक्ति पाएको र नपाएको बीचमा। अब छैटौँ कुरा चाहिँ के हेर्न लागेको छ भने विश्वासी अलग त हुनुपर्छ तर अलग भन्नाले नाक मुखी नदेखिने गरिकन एउटा जोगी जस्तै एउटा सन्यास जस्तै भनौँ न है कहाँ भागेर कुटीमा बस्नुपर्छ भनेको थियो है है त्यसलाई कसरी भन्ने है त्यसैले मैले चाहिँ त्यसरी भनेको छ अलग चाहिँ हुनुपर्छ तर एक्लो चाहिँ होइन अलग अलग तर एक्लो चाहिँ होइन एकल गर्ने कहाँ गएर। अब योना पन्ध्रको अठारमा हामी पढ्न लागेको छ होइन के भन्नु त्यो भनेन भने फेरि कसैले भन्नुलाई अलग हुने अब म सब छोड्छु म अब मेरो परिवार पनि छोडिदिन्छु म एउटा आश्रम बनाउँछु है मेरो बाइबल आसन बनाउँछु एउटा लुकेर बस्छु भनेर हुँदैन। योना पन्ध्रको अठारमा के लेखेको छ भने सबभन्दा पहिला संसारले तिमीहरूलाई घृणा गर्दछ भने त्यसले तिमीहरूलाई भन्दा पहिले मलाई घृणा गर्यो भने तिमीहरू जान्दछौ किन के अरे संसारले विश्वासीलाई किन घृणा गर्दोरहेछ किनभने संसारले ख्रिस्टलाई पहिला घृणा गरेको अनि अब हामीसँग ख्रिस्ट भएकोले हामीलाई पनि घृणा गर्छ तिमीहरू ख्रिस्टको नाम लिनेहरू त्यसो भए घृणा गरिन्छ हामीलाई भनेको छ। अनि पन्ध्रको उन्नाइसमा तिमीहरू यस संसारका हुँदा हो त संसारले आफ्नोलाई माया गर्ने थियो तर तिमीहरू यस संसारका होइनौ तर मैले तिमीहरूलाई संसारबाट चिने यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। यहाँ महत्वपूर्ण कुरा छ संसारले विश्वासीलाई चाहिँ माया गर्दैन किन किनकि विश्वासी चाहिँ यो संसारको होइन भनेको छ प्रभु यीशु ख्रीष्टले संसारबाट चुन्नु भएको छ अब युद्ध सत्रमा हामी जाउँ यो कुरा बुझ्नलाई हामी अरू कुराहरू पनि हेरौँ। योना सत्र अध्यायको यहाँ छदेखि उन्नाइसमा चाहिँ प्रभु येशु आफ्ना चेलाहरूको निम्ति प्रार्थना गर्नुभएको छ। अनि योना सत्रको अब समय यहाँ पढ्न नभए पनि हामी चौध पदमा एकचोटि हेरौँ। मैले तिनीहरूलाई तपाईँको वचन दिएको छु अनि संसारले तिनीहरूलाई घृणा गरेको छ, किनकि जसरी म संसारको होइन उसरी नै तिनीहरू पनि संसारका होइनन्। संसारले विश्वासीहरूलाई किन घृणा गरे रे? यहाँ भनेछ किनभने परमेश्वरको वचन चाहिँ विश्वासीहरूलाई दिएको छ। हो है, तपाईँसँग परमेश्वरको वचन छ है, बाइबलमा त छ भने होइन, तपाईँको हृदयमा छ, विश्वास गर्नुभएको छ, त्यसैले संसारले तपाईँलाई घृणा गर्छ। अनि त्यति मात्र होइन, पन्ध्र पदमा यहाँ पढ्नेछौ एउटा प्रार्थना अर्को गर्दै हुनुहुन्छ प्रभुले, तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनी म प्रार्थना कसरी गर्दिन गर्दिन तर तिनीहरूलाई दुष्टबाट रक्षा गर्नुहोस् भनी म गर्दछु। एकदम महत्वपूर्ण सत्यता यहाँ छ, दुईटा कुरा। एक चाहिँ के भने विश्वासीहरूलाई संसारबाट पुत्त लैजानुहोस् भन्ने चाहिँ चाहनुहुन्न रहेछ प्रभु यीशु, हामीलाई बचाउन छ, संसारमै राख्नुहोस् यो उनीहरू, किन भिन्नता त कसरी देखाउने मात्र अन्यारमा उज्यालो राखेपछि म भिन्नता देखेको छ कि त्यो यही अन्धकारमा राख्नुहोस्, तिनीहरूलाई मैले वचन दिएको छु र यो अन्धकार र शैतानको इलाकाभित्र राख्दाखेरि चाहिँ दोस्रो कुरा छ यिनीहरूलाई रक्षा चाहिँ गर्नुहोस्, किनभने खतराले घेरिएको छ चारैतिरबाट, हामीलाई चाहिँ रक्षा गरियोस् भनेर अथवा त्यो दुष्ट शैतानबाट चाहिँ रक्षा गर्नुहोस् भनेर प्रभु येशूले प्रार्थना गर्नुभएको छ। सोह्र पदमा पढ्नेछौ, जसरी म यस संसारको होइन उसरी नै तिनीहरू पनि यस संसारको होइन। हेर्नुहोस् त चेलाहरू, तपाईँ म संसारको होइन भने प्रभु येशु ख्रिस्ट आफै पनि संसारको हुनुहुन्न थियो है, उहाँ स्वर्गबाट आउनुभयो अनि हामीलाई चुनेपछि हामी पनि स्वर्गकै राज्य नागरिकहरू भयौँ, तर हामी स्वर्गका भएर पनि हामी संसारको होइन, तैपनि हामीलाई जसरी प्रभु येशुलाई संसारमा पठाइयो नि त्यसरी हामीलाई पनि संसारमा पठाउनु भएको छ भने छ। यो चाहिँ अठार पदमा छ, जसरी तपाईँले मलाई संसारमा पठाउनु भएको छ उसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। त्यसैले संसारको चाहिँ होइन तर संसारमा चाहिँ पठाउनु भएको छ, जसरी प्रभु येशू पनि संसारको होइन तर संसारमा पठाइनु भयो एउटा कामको लागि, हामीलाई पनि कामको लागि नै हो, उहाँको निम्ति हो। त्यसैले संसारमा त छौँ हामी, यो सही कुरा, तर संसार कहाँ छौँ होइन, मा चाहिँ हो तर कहाँ चाहिँ होइन। जस्तै कि एघार पदमा हेर्नुहोस् त, योना सत्रको एघार, अनि अब उसो म संसारमा हुँदिन तर तिमीहरू चाहिँ संसारमा हुन्छन् अनि म तपाईँ कहाँ आउँछु। पवित्र पिता, तपाईँले मलाई जति जग्गा दिनुभएको छ तिमीहरूलाई तपाईँको नामद्वारा रक्षा गर्नुहोस् भनेको छ, त्यसैले संसारमा चाहिँ छौँ हामी। तर स्वर पदमा फेरि पढौ, जसरी म यस संसारको होइन उसरी नै तिमीहरू पनि यस संसारका होइन, मा चाहिँ हो तर कहाँ चाहिँ होइन, संसारमा छौ तर संसारको चाहिँ होइन, मिसिन सक्दैन, मिसिन हुँदैन। तपाईँले एक गिलासमा आधा गिलास तपाईँले पानी भर्नुहोस् अनि त्यसपछि तपाईँले दुई चम्चा चाहिँ तेल राखिदिनुहुन्छ, पानीमा त त्यो तेल पर्यो तर त्यो पानीसँग मिसिन्छ होला, त्यो मिसिन सक्दैन, एकछिन हल्लायो भने एकछिन मिसेर जस्तो हुन्छ, त्यसपछि फेरि मिसिन। विश्वासीहरू पनि हामी संसारमै छौँ तर संसारबाट अलग हुनुपर्छ, संसार कहाँ होइन हामी, तर अब यहाँ बुझ्न खोजिरहेछ अलग त हुनुपर्छ तर एक्लै हुनु हुँदैन, हामी अलग त अलग तर ऊ डाँडामा गएर बस्ने त हो भने त होइन, बिचैमै राख्नु भएको छ हामीलाई। हेर्नुहोस् न, जसरी यहीँ पनि भन्यौँ संसारमै राख्नु भएको छ। फिलिपी दुईमा एकचोटि जाउँ, यो सत्यतालाई अझ बुझ्ने हामी प्रयास गरौँ। फिलिपी दुई अध्यायको अनि पन्ध्र पदमा बताएको छ, फिलिपी दुईको पन्ध्रमा, कि तिमीहरू निर्दोष र सोझो हो, टेढा र भ्रष्ट पुस्ताका, त्यसपछि के भनेको छ, बीचमा अलगै होइन, एक्लै होइन, बिचैमा अलग हुनु परेछ, बिचैमा तर अलग, टेढाको बीचमा सोझो हुनु परेछ, भ्रष्टको बीचमा निर्दोष हुनु परेछ, निर्दोष सूर्य हो डेरा र भ्रष्ट पुस्ता का बीच में परमेश्वर का निष्कलंक संतान हो जुन पुस्ता का बीच में फिर बने संसार को जीवन को वचन पकड़े तिमी संसार में ज्योति चमकन्छ यो अन्यारो ठाउँ में चमकिन का लागि हो तिमी मैं राखेको बीचैमा अनि त्यसैले हामीले यसबाट के भन्न सक्छौ भने यो पद अनुसार एउटा विश्वासी पवित्र बन्नलाई कुनै एउटा एकलास ठाउँमा गएर एउटा आध्यात्मिक केन्द्रमा गएर बसिरहन भनेको होइन रोमन क्याथोलिकहरूले चाहिँ त्यही गर्छन् हामी पवित्र हुने भनेर छेकेको लुगा लगाउँछन् क्रुज झुन्डाउँछन् है अनि माला जप्न थाल्छन् अनि एउटा कुटी बनाएर उनीहरू चाहिँ आफ्नो जीवन बिताउँछन् बिहा पनि नगरिकन पवित्र बनाएर तर यहीँ बिताउँछ पापी स्वभाव त होइन कहाँबाट त पवित्र हुन्छ परमेश्वर एक हामीलाई संसारकै बीचमा पवित्र जीवन जिउनको लागि सम्भव तिराउनु भएको छ हामी भित्रमा जिएर त्यसैले पवित्र बन्नलाई हामीले सन्यास लिनुपर्ने हो है दैनिक जीवनमा नै हाम्रो साधारण रहन सहनमा हामी पढ्न जाने ठाउँमा काम गर्ने ठाउँमा हाम्रो पसलहरूमा एकदमै हामी पवित्र हुनुपर्ने हामी सडकहरूमा हामी बसमा चढ्दाखेरि हामी आफ्नो व्यापार काम गर्दाखेरि है अनि हाम्रो परिवारमा हाम्रो घरमा दुष्ट संसारकै बीचमा एउटा अलग र धर्मी जीवन बिताउनको लागि परमेश्वरले हामीलाई चिन्नु भएको भिन्नता देखाउनु परमेश्वर पवित्र हुनुहुन्छ भनेर देखाउनु अब यो संसार त हाम्रो घर होइन धेरै ठाउँमा बाहिर नल्याएछ हाम्रो वास्तविक घर त कहाँ हो स्वर्गमा हो पिताको घर पनि भनेको छ म तिमीहरूको लागि एउटा ठाउँ तयार पार्न जान्छु पिताको घरमा अनि यस संसारमै प्रभु येशूले पनि यो संसारलाई आफ्नो घर भन्नुभयो उहाँले त भन्नुभयो मेरो त मानिसको पुत्रको त टाउको राख्ने एउटा सिरानी ढुङ्गा पनि छैन भन्नु बरु स्यालहरूको ओडाहरू हुन्छ चराहरूको चाहिँ गुणहरू हुन्छ मेरो घर यो होइन भन्नुभयो त्यसै हामी विश्वासीहरूलाई पनि भन्नुभएको छ तिमीहरूको यो संसार चाहिँ घर होइन यहाँ त हामी हाम्रो घरको पिता र परमेश्वर हाम्रो प्रभुको प्रतिनिधि हुनको लागि यहाँ राखिएको उहाँले खटाउनु भएको यो ठाउँमा जाओ भने जस्तै यो ठाउँमा तिमीहरू चाहिँ मेरो राजदूतहरू भएर मेरो विद्रोहमा लागेका मानिसहरूलाई उनीहरूलाई मिलाप गर परमेश्वरसँग भनेर भन्नको लागि खटाउनु भएको जसरी दोस्रो कोरिन्थी पाँचको बीसमा लेखेको छ दोस्रो कोरिन्थी पाँचको बीसमा यसकारण अब हामी ख्रिस्टका राजदूतहरू हौ मानव परमेश्वरले हामीद्वारा बिन्ती गरिरहनु भएको छ हामी ख्रिस्टको सत्यमा बिन्ती गर्दछौ परमेश्वरसँग मिलाप गर हाम्रो काम चाहिँ यो हो है अब परमेश्वरसँग मिलाप गर भनेर परमेश्वरको शत्रुहरूलाई भन्नुको सट्टामा परमेश्वरको शत्रुसँग नै मिलेता हुन थालेको जस्तो समस्या हुन्छ है के मिलाप गर भनेर है बरु उल्टो हामी चाहिँ परमेश्वरको शत्रु बन्न जान्छौँ त्यसैले हामी परमेश्वरको साइडबाट आइरहेछौँ संसारलाई भन्दैछ हामी चाहिँ संसारको होइन हाम्रो जीवनबाट भन्दैछौँ र उनीहरूलाई भन्दैछ तपाईँहरू पनि त्यो बाटो यहाँतर्फ आउनुहोस् होइन परमेश्वरतर्फ आउनुहोस् परमेश्वरसँग मिलाप राख्नुहोस् भनेर सुसमाचार सुनाउने राजदूतहरू हामी अर्को शब्द भन्यो भने हामी उहाँका साक्षीहरू उहाँ को हुनुहुन्छ उहाँको सत्य के हो उहाँले के भन्नुभएको छ भनेर घोषणा गर्ने हामी विश्वासीहरू नै उहाँको प्रतिनिधिहरू हौ त्यसैले हरेक दिन हामीले त्यो याद गर्नुपर्छ म चाहिँ येशू ख्रीष्टको प्रतिनिधि हो यो संसार जस्तो कि प्रतिनिधि सभाबाट हुन्छ नि 75 जिल्लाबाट छैन है तर हाम्रो संविधान अनुसार चाहिँ 205 प्रतिनिधिहरू हुन्छन् होइन अनि उनीहरूले चाहिँ सबैको तर्फबाट उनीहरूले काम गरिदिनु पर्ने हुन्छ हामी चाहिँ प्रभु येशूको प्रतिनिधिहरू हौ त्यसैले हामीलाई देख्दा चाहिँ यो चाहिँ प्रभु येशूले पठाएको व्यक्ति हो अनि प्रभु येशू कहाँ आउन चाहँदैन भने हामीलाई पनि आउन चाहँदैन प्रभु येशूलाई घृणा गर्छ भने हामीलाई पनि घृणा गर्छ उसले अनि हामीले चाहिँ प्रेम साथ परमेश्वरसँग मिलाप गर भन्दै सुसमाचारद्वारा सुनाउनु पर्छ तर यो गर्ने हो भने हामी उनीहरूसँग एकनाश त हुनु भएन त्यसैले यस संसारसित एकनाश नहौ भनेछ संसारलाई प्रेम नगर भनेछ हामीले एकदम ध्यान दिनुपर्छ एकचोटि हामी पल्टाउँदै याकुब 1:27 हामी यदि संसारलाई यसरी जित्ने हो प्रभुको निम्ति उनीहरूलाई प्रभुका ल्याउने हो भने संसार जस्तै भएर चाहिँ हुँदैन संसारभन्दा फरक भएर गर्नुपर्छ जस्तो कि याकुब 1:27 लेखेको छ परमेश्वर पिताको सामु चुक हो र सिद्ध धर्म यही हो चुराहरू र विधवाहरूलाई उनीहरूको दुःखमा हेर्नु र त्यसपछि भनेको छ र आफूलाई संसारबाट निष्कलङ्क राख्नु एकदम ध्यान दिनुपर्ने कुरा यो संसारसित एकनाश होइन संसारबाट निष्कलङ्क संसारबाट कलङ्कित नभइकन नै हामीले चाहिँ हामी प्रभुको प्रतिनिधिको काम गर्ने यदि हामी एकनाश हुन थाल्यो भने के हुन्छ याकुब 4:4 हेर्नुहोस् त याकुब 4:4 यसो भनेको छ हे व्यभिचारी र व्यभिचारिणीहरू हो संसारको मित्रता चाहिँ परमेश्वरसँगको शत्रुता हो भन्ने के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र हुन चाहन्छ उसले आफूलाई परमेश्वरको शत्रु बनाउँछ। यो त आफ्नै व्यविचार जस्तो गर्छ। परमेश्वरलाई छोडेर हामी चाहिँ संसारको पट्टि लाग्नु, उनीहरूलाई खुसी पार्न खोज्नु, उनीहरूसँग मित्रता गर्न चाहनु, उनीहरूले हामीलाई प्रेम गरोस् भन्न चाहनु। अनि आज धेरै इसाई जगतमा चाहिँ क्रिस्चियनहरू चाहिँ होइन, हामी संसारलाई जित्न त संसार जस्तै हुनुपर्छ भन्छ। संसार जस्तै लवाई हुनुपर्छ, संसार जस्तै सङ्गीत हुनुपर्छ, संसार जस्तै नाच गान हुनुपर्छ, संसार जस्तै गरेपछि पो उनीहरू आउँछ भन्छ। तर बाइबलबाट त ठ्याक्कै उल्टो छ। बाइबलले भन्छ होइन, फरक हुनुपर्छ। अनिहारमा अनिहारलाई जित्न अनिहार भएन, होइन ज्योति भएन। त्यसैले गर्दाखेरि फरक हुनुपर्छ, किनभने यो संसार त बितेर जान्छ है। पहिलो युना दुईमा एकचोटि पल्टाउँछ, यो बितेर जानेको रूप लिएर हामीले जित्ने होइन, अन्त अनन्त वचन लिएर हामीले जित्ने। पहिलो युना दुईको सत्रमा अब पल्लदेखि पढ्नु पर्ने हो, संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै कुराहरू शरीरको अभिलाष, आकारको अभिलाष, जीवनको शैली भनेको घमन पिता बाटोको होइन तर संसार बाटोको हो। हामी चाहिँ संसारको होइन नि त, होइन हामी त पिता बाटो हो। अब यी कुराहरू आँखाले जे चाहे ओ म त्यो चाहन्छु, शरीरले ओ म त्यो गर्न चाहन्छु, अनि जीवनको शैली म यस्तो हुन पाए हुन्थ्यो, त्यो खालको इच्छाहरू चाहिँ परमेश्वर बाटोको होइन संसार बाटोको हो। शत्रुपद बनेछ अनि संसार बितेर जान्छ र त्यसको अभिलाष पनि, तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा। हामी के हुन खोज्नु परेको छैन प्रियले? हामीलाई बताइसक्नु भएको छ, परमेश्वरको सन्तान बनाउनु भयो, धर्मी ठहराउनु भयो, पवित्र पार्नु भयो, छुटकारा दिनुभयो। अब के चाहियो हामीलाई? हामी चाहिँ खाना लान पाएर सन्तुष्ट भएर परमेश्वरको प्रतिनिधि भएर संसारबाट अलग भएर जिउनु नै परमेश्वरको इच्छा हो। यदि हाम्रो महत्वाकांक्षामा चाहिँ संसारमा नै ठुलो बन्ने केही गर्ने हामी यस्तो संसारी खालको दृष्टिकोणमा छ भने चाहिँ यो पिताबाट होइन भन्छ, यो बितेर जान्छ। सब के भन्छ नेपालीमा, हाती आयो हाती आयो खुस्छ भने है, यस्तो बढी खिस्सा नहाएको हुन्छ। इनाम पाउनुको सट्टामा यो जडेर नष्ट हुन्छ यो जनाको। त्यसैले यहाँ भनेको छ, जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ चाहिँ सदा सर्वदा रहन्छ, उसको कामहरू पनि रहिरहन्छ। त्यसैले हामी यो संसारमा संसार जस्तै भएर भएन, अब उनीहरू त दौडिरहेछ है, उनीहरूको त दिन रात उनीहरूको आफ्नै एउटा सोचाइमा हिँडिरहन्छन्, हाम्रो चाहिँ आर्थिक सोचाइमा दौडिरहेको हुनुहोस् के भयो यसलाई भन्नुपर्छ। उनीहरूको सोचाइ हाम्रो सोचाइ भिन्न, हाम्रो उद्देश्य पनि भिन्न। ईश्वरको राज्य पहिला खोजी गरेर उहाँको धार्मिकता यही सबै थोक तिमीलाई थपिनेछन्। हामीलाई बोकै राख्नुहुन्न, हामीलाई नाङ्गो राख्नुहुन्न है, उहाँले हामीलाई आफ्नै पुत्र येशू ख्रीष्ट दिनुभयो है। अब उहाँले भन्छ, केही दिनको लागि मेरो प्रतिनिधि भइदियो, केही दिनको लागि मेरो साक्षी भइदियो, केही दिन तिमी चाहिँ यो संसारमा अलग भएर जिउ, मैले तिमीलाई बचाएको कुरा प्रष्ट भिन्न देखा, तिमी एक कुनामा गएर यही संसारकै बिचमा भन्नु बिचमै हामीले देखाउनु पर्ने छ। अब संसारलाई चाहिँ मूर्ख लाग्छ है, हेर्नु न पहिलो कुरान्ती एक अध्यायमा, पहिलो कुरान्ती एक अध्यायमा यो कुरा बुझ्न पनि सक्दैन उहाँले। यो क्रुसको कुरा हो, जसरी प्रभु येशू पनि यहाँ आएर के गर्नु, उहाँ त दिनुभयो, मर्नुभयो, आफ्नै प्राण दिनुभयो। अब हामी उहाँका चेला हो भने त उहाँ जस्तै हुनुपर्ने, हामी पनि आफूलाई त्यागेर आफ्नो क्रुस बोकेर उहाँको इच्छा पुरा होस् भन्ने अघि बढ्नुपर्छ। पहिलो कुरो एक अठार, किनकि क्रुसको कुरा चाहिँ नष्ट हुनेहरूका निम्ति मूर्खता हो, तर हामी मुक्ति पाउनेहरूका निम्ति चाहिँ परमेश्वरको सामर्थ्य हो। एउटा विश्वासीको जीवन कसरी सामर्थ्यवान हुन्छ, कसरी उसको जीवनबाट धेरै आशिष हुन्छ, उसले चाहिँ क्रुस उठाएर म ख्रिस्टै क्रुसमा टारिएको छु तैपनि म जिउँदछु, तैपनि म आफैभन्दा ख्रिस्टमा भित्र जिउनुहुन्छ, अनि जुन जीवन म यो शरीरमा जिउँछु परमेश्वरको पुत्रको प्रेममा विश्वास गर्दै, उहाँमा विश्वास गर्दै म जिउँदछु, भरोसा उहाँमा छ, मेरो उद्देश्य पनि उहाँ नै हो, उहाँकै निम्ति हो, म चाहे खाउँ चाहे पिउँ जे गरौँ उहाँकै निम्ति। त्यसैले संसारलाई धेरै मूर्ख लाग्छ है, तर हामीलाई चाहिँ त्यो त सबभन्दा ठुलो कुरा लाग्छ। त्यसैले संसारमा छु तर संसारको होइन भन्ने कुरामा के तपाईँ खुसी हुनुहुन्छ? म संसारको म संसारमा छु तर म संसारको होइन, यसमा हामी धन्यवादी हुनुपर्छ, प्रभुले हामीलाई अलग गर्नुभएको छ। तर संसारको होइन भन्दामा लामोमा कोही छ भने अब सम्बन्ध राख्ने भन्ने होइन, त्यो गुणा हेर्दैछ भने, किनभने प्रभु येशू आफै पनि के पापीहरूसँग बसेर खाना खानु भएन किन भयो, के पापीहरूलाई छुन दिनु भएन किन भयो, अनि त्यो फरिसीहरूले किन यो पापीहरूसँग बस्छ पापीहरूसँग खान्छ भनेर पनि भने होइन। अनि यहाँसम्म कि प्रभु येशू क्रुसमा टाँगेका उहाँ त दुष्ट मान्छेहरू सँगसँगै टाँगिनु भयो, दुईजना सँगै ल्याउँथे कुकर्मीहरू, उहाँ दुष्ट मान्छेहरू सँगै मात्र होइन दुष्ट मान्छेहरू केही निम्ति हाम्रै निम्ति मर्नुभएको, र एकचोटि लुका पाँच अध्यायमा जाउँ। त्यसैले प्रभु येशू एक ठुलो भएर जिउनु भएन, एकलास ठाउँमा गएर मात्र बसिरहनु भएन, प्रार्थना गर्नको लागि प्रभुसँग समय बिता पितासँग समय बिताउनलाई जानुहुन्थ्यो, तर अधिकांश समय उहाँ चाहिँ पापीहरूकै बीचमा हेलमेल गरिरहनु भएको। अब यसलाई कसरी बुझ्ने? लुका पाँचको तीसमा लेखेको छ, अब उहाँ एक ठाउँमा खानालाई बस्नु भएको थियो, एउटा मसुल उठाउनेको घर मत्ती लेवी पनि भन्छ उसलाई, उसको घरमा त्यसपछि तर तिनीहरूका शास्त्री र फर्सीहरू उहाँका चेलाहरूको विरोधमा यसो भन्दै भन्दैन, किन तिमीहरू मसुल उठाउने र पापीहरूसँग खान्छ र पिउँछौ? 31 पद अनि येशूले जवाब दिँदै तिनीहरूलाई भन्नुभयो,